الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. خذ العفو وأمر بالعرف وأعرض عن الجاهلين. وقال عليه الصلاة والسلام: من رأى منكم منكرا فليغيره بيده، فإن لم يستطع فبلسانه، فإن لم يستطع فبقلبه، وذلك أضعف الإيمان. وقال عليه الصلاة والسلام: ما من رجل يكون في قوم يعمل فيهم بالمعاصي يقدرون على أن يغيروا عليه، ولا يغيرون إلا أصابهم الله منه بعقاب قبل أن يموتوا. وقال عليه الصلاة والسلام: إذا عملت الخطيئة في الأرض، من شهدها فكرهها كان كمن غاب عنها، ومن غاب فرضيها كان كمن شهدها. وقال عليه الصلاة والسلام: أوحى الله عز وجل إلى جبرائيل عليه السلام أن اقلب مدينة كذا وكذا بأهلها، فقال: يا رب، إن فيهم عبدك فلانا لم يعصك طرفة عين. فقال: اقلبها عليه وعليهم، فإن وجهه لم يتمعر في ساعة قط. صدق الله العلي العظيم وصدق رسول النبي الكريم. معزز خواتین و حضرات، اس وقت دور فتن ہے، اور فتنے ایسے آ رہے ہیں جیسے تسبیح کے دانے ٹوٹ جائیں اور اس سے وہ بکھرنے لگے، اور ایک کے بعد دوسری تسبیح یہ آتی رہے. تو اسی طریقے سے یہ فتنے آگے آ رہے ہیں. اب ان فتنوں کے آگے بند باندھنا، اپنے آپ کو اس سے بچانا، دوسروں کی بچانے کی فکر کرنا، یہ ایک اجتماعی ذمہ داری ہے. اگر ہم اس ذمہ داری کو پورا نہیں کرتے تو پھر اس کا جو وبال ہے وہ بھی اجتماعی ہے، اور اس سے کوئی بھی نہیں بچ سکے گا. اس وجہ سے ہم لوگوں کے لیے صرف ایک ہی راستہ کھلا ہے، اور وہ راستہ یہ ہے کہ اپنے آپ کو بچانے کی نیت سے، اپنے آپ کو بچانے کی نیت سے باقی لوگوں کی فکر شروع کر لیں، اور ان چیزوں کے جو مسائل ہیں ان سے نہ صرف خود بچیں بلکہ دوسروں کو بھی بچانے کی فکر کریں. اس طریقے سے انشاءاللہ ہم لوگ خود بھی بچیں گے، اور باقی لوگوں کو بھی انشاءاللہ بچانے کا ذریعہ بن جائیں گے. اور اگر ایسا ہم نہیں کرتے تو پھر جو اس کے ساتھ متعلقہ مسائل ہیں وہ ہمارے اوپر بھی آئیں گے، اور باقی لوگوں کو بھی اس سے نقصان ہوگا. تو اس وجہ سے ہمیں پوری کوشش کرنی چاہیے کہ کسی ایسے طریقے کے ساتھ اپنے آپ کو پابند کر لیں جس میں ہم لوگ خود بھی اپنے آپ کو بچائیں اور دوسروں کی بھی بچانے کی فکر کریں. اس وقت میں خصوصی طور پر خواتین سے مخاطب ہوں، تو خواتین اس سلسلے میں کیا کر سکتی ہیں، اس کے بارے میں عرض کرنا چاہتا ہوں. دین اسلام سب کے لیے مشترکہ ہے، اور معاشرت میں جو مسائل ہیں وہ کچھ ایک دوسرے کے ساتھ ملے ہوئے ہیں، جیسے عورتوں کے اور مردوں کے، اور کچھ میں فرق ہے. جیسے عبادات میں، کچھ عبادات آپس میں ملی ہوئی ہیں اور کچھ عبادات میں آپس میں فرق ہے. تو جس میں فرق ہے اس کو بھی جاننا چاہیے، اس میں ظاہر ہے اس فرق کو ملحوظ رکھنا ہوگا جو اللہ پاک نے اس میں پیدا فرمایا ہے، اور جو مشترک ہے تو اس میں ظاہر سب کو مل جل کر کام کرنا پڑے گا۔ اب یہ ہے کہ معاشرت جو ہے یہ تمام گھروں کی اصلاح کے اوپر منحصر ہے، ہر گھر پورے معاشرے کا ایک حصہ ہے۔ یوں کہہ سکتے ہیں کہ ہر گھر کے اندر جو خیر ہے وہ پورے معاشرت کو اس کا فائدہ پہنچ رہا ہے، اور ہر گھر کے اندر جو شر ہے تو اس کا شر پورے معاشرے کو نقصان پہنچا رہا ہے۔ اس وجہ سے ہمیں فرد کی سطح پر بھی کام کرنے کی ضرورت ہے، افرادی لحاظ سے، کہ ہر فرد پر اپنی اپنی محنت ہو، اور گھر کے سطح پر بھی محنت کی ضرورت ہے، اور پھر پورے ماحول کے لحاظ سے محنت کی بھی ضرورت ہے۔ گویا کہ تین قسم کی محنتیں ہوئی، ایک افرادی محنت ہے جو ہر شخص کے اوپر الگ الگ ہے، دوسرا اجتماعی محنت ہے لیکن گھر کی سطح پر، اور تیسرا ہے پورے معاشرے کا مشترک محنت۔ تو ان تینوں کو علیحدہ علیحدہ طور پہ دیکھنے کی ضرورت ہے۔ ہر گھر کی سطح، ہر فرد کی سطح پر جو محنت ہے وہ تو یہ ہے کہ ہر شخص کی تین چیزیں درست ہونی چاہیے۔ تین چیزیں درست ہونے سے مراد کیا ہے؟ یعنی انسان کا دل بھی قلب مطمئن ہو، قلب سلیم ہو، انسان کا نفس بھی نفس مطمئنہ ہو، اور انسان کی عقل، انسان کا عقل بھی، یہ بھی عقل سلیم ہو، عقل حکیم ہو۔ یہ تینوں چیزیں، تینوں کو درست کرنا ضروری ہے۔ تو ظاہر ہے اس کے لیے جو محنت ہے وہ محنت کرنا پڑے گا۔ بارہا یہاں پر اس بار کا ذکر کیا گیا ہے کہ ان تینوں کو علیحدہ علیحدہ سمجھنے کی ضرورت کے ساتھ ساتھ ان تینوں کی آپس میں جو رابطہ ہے اس کو بھی سمجھنے کی ضرورت ہے، کیونکہ کسی ایک کے اوپر محنت باقی تینوں کے اوپر محنت کے لیے کافی نہیں ہے۔ صرف اگر ایک کو لیا گیا اور باقی دو کو چھوڑ دیا گیا تو ان میں سے کوئی بھی ٹھیک نہیں ہوگا۔ مثلاً صرف دل کے اوپر محنت کیا گیا اور نفس کو اور عقل کو چھوڑ دیا گیا تو دل بھی ٹھیک نہیں رہے گا، دل بھی ٹھیک نہیں رہے گا۔ کیوں؟ اس لیے کہ جیسے میں نے مثال دی تھی پہلے کہ ایک حوض ہے، اس کے اندر مختلف پائپ آ رہے ہیں، مختلف نہریں آ رہی ہیں، اور اس کے اندر گند آ رہا ہے۔ اب اگر ہم اس حوض کو صاف کرنا چاہیں تو اس کے لیے ضروری ہے کہ ہم پہلے ان نہروں کو صاف کر لیں۔ صاف نہ ہو تو کم از کم اس حوض میں آنے کا سلسلہ اس کا روک دیں، پھر اس کے بعد ہم اس حوض کو صاف کریں گے تو پھر حوض صاف ہو سکے گا، ورنہ صاف نہیں ہو سکے گا، کیونکہ اگر ہم صاف کریں گے مزید گندا آئے گا، اس کو دوبارہ گندا کرے گا، لہذا یہ محنت رہ گا جائے گی۔ تو حوض کی مثال دل کی ہے، کیونکہ دل کو راستے آنکھوں سے بھی آتے ہیں، اور کانوں سے بھی، زبان سے بھی، دماغ سے بھی، ہاتھ پاؤں سے بھی، جہاں جہاں جو حس ہے وہاں سے اس کے اوپر اثر پڑ رہا ہے، اور یہ اس کو متاثر کر رہا ہے دونوں طرح۔ یعنی آنکھ سے جو ہم دیکھتے ہیں دل پہ اس کا اثر پڑتا ہے، کان سے جو ہم سنتے ہیں دل پر اس کا اثر پڑتا ہے، زبان سے جو ہم بولتے دل سے اس کا اثر پڑتا ہے۔ حضرت تانوی وسلم نے بڑی عجیب بات فرمائی، فرمایا کنجڑا پورا دن یہ بولے لے لو امرود، لے لو امرود، لے لو امرود، اس کے دل کو کوئی نقصان نہیں، کیونکہ اس کی ضرورت کی چیز ہے، یہ اس کی زندگی کا حصہ ہے، اس کے ذریعے سے وہ حلال رزق کما رہا ہے، لہذا اس کو اس سے کوئی نقصان نہیں ہو رہا۔ لیکن اگر صرف کوئی آنے والے آدمی سے پوچھے کہ بھائی کدھر جا رہے ہو، تو اسے اس کے دل پہ ظلم بتائے گی، کیونکہ اس کو کیا ضرورت ہے دوسرے کے بات میں مداخلت کرنے کی؟ اب دیکھ لیں حکمت کی بات ہے، ہمارے ہاں اس میں کتنی کمزوری ہے، ہم خامخواہ کوچ لگاتے ہیں، ولا تجسس، قرآن کا حکم ہے کوچ نہ لگاؤ، ہاں جی، لیکن ہم لوگ اس کی پرواہ نہیں کرتے، تو ہمارے دل پہ اثر پڑ رہا ہے، نقصان تو ہو رہا ہے. جہاں نظر نہیں پڑنی چاہیے وہاں نظر پڑ رہی ہے، نقصان تو ہو رہا ہے. جس چیز کو نہیں سننا چاہیے اس کو سنا جا رہا ہے، لہذا نقصان تو ہو رہا ہے. جس چیز کی سوچنے کی ممانعت ہے وہ ہم سوچ رہے ہیں، تو نقصان تو ہو رہا ہے. اب یہ تمام نقصانات جو جاری ہیں اس سے ہمارا دل محفوظ تو نہیں ہوگا، ہمارے دل کو نقصان تو ہو رہا ہے. تو دل کو صحیح کرنے کے لیے، دل کو بچانے کے لیے ضروری ہے کہ ہم ان رستوں کی بھی حفاظت کر لیں، اور یہ رستے نفس کے ذریعے ہیں، نفس کے راستے ہیں. ہاں جی، نفس کے خواہشات ان تمام چیزوں کے ساتھ وابستہ ہے. آنکھ کی جو آنکھ کا جو نفس ہے وہ کوئی خاص چیزیں دیکھنا چاہتا ہے جس سے اس کو لذت ملے، جس کے اس کو حظ ملے. کان سے سننے کے لیے بھی انسان کے نفس کے اپنے تقاضے ہیں، کچھ چیزوں کو سننا چاہتا ہے. اس طریقے سے زبان سے بولنے سے کے لیے بھی نفس کے کچھ تقاضے ہیں. اس طرح سوچنے کے لیے بھی نفس کے کچھ تقاضے ہیں. یہ تقاضے چل رہے ہوتے ہیں. اب یہ جو ہے، مطلب اگر ہم ان تقاضوں کو پورا کریں گے، نفس کے تقاضوں کو پورا کریں گے، تو دل اس سے کیسے محفوظ ہوگا؟ ظاہر دل تو محفوظ نہیں ہوگا. اب میں دل پر ضربے لگا رہا ہوں، میں مراقبے کر رہا ہوں، وقتی طور پر میرا دل ٹھیک ہو گیا، لیکن اگلے مرحلے میں جب میں نے کوئی بد پرہیزی کی تو میرا دل پھر خراب ہو گیا. اب یہ ساری باتیں ظاہر مطلب ہے کہ واضح ہیں، کوئی اس میں ڈکی چپی بات نہیں ہے، لیکن ہم لوگ اگر ان باتوں کو سنتے نہیں ہیں، اس پر غور نہیں کرتے، تو ہمیں پتہ نہیں چلتا. نتیجتاً بہت سارے لوگ اس پریشانی مبتلا ہیں کہ ہم ذکر کر رہے ہیں اتنے عرصے سے، ہمیں فائدہ کیوں نہیں ہو رہا، ہمیں فائدہ کیوں نہیں ہو رہا. تو اب اگر کوئی آدمی دوائی کرتے رہے اور ساتھ ساتھ بدپرہیزی بھی جاری رکھے، تو بعد میں وہ شکایت کر سکتا ہے کہ مجھے فائدہ کیوں نہیں ہو رہا. ڈاکٹر کو کہے گا تو ڈاکٹر سے پوچھے گا کہ آپ نے فلاں فلاں چیزوں سے پرہیز کی ہے، اگر وہ کہتا ہے نہیں کیا تو ڈاکٹر کہتے ہیں پھر میں کیا کروں. تو اصل بات یہی ہے کہ انسان کو ان تمام چیزوں کو ذہن میں رکھنا چاہیے کہ صرف دل کی اصلاح نہیں ہو سکتی، اس طرح صرف نفس کی اصلاح نہیں ہو سکتی. اگر کوئی یہ سمجھتا ہے کہ میں صرف نفس کی اصلاح کروں گا، مجاہدات اور ریاضتیں کروں گا، ہاں جی، اس کے ذریعے میرے نفس کی اصلاح ہو جائے گی، اور دل کی فکر چھوڑ دے، ذکر اللہ کی وہ ضرورت محسوس نہ کرے، اور صحبت صالحین کی ضرورت محسوس نہ کرے، تو ایسی صورت میں اس کا جو مجاہدات اور ریاضتیں ہیں وہ سارے کے سارے جوگ بن جائیں گے. ہاں جی، جوگی بن جائے گا. جوگی بہت بڑی محنتیں کرتے ہیں، یہ جو ہے نا مطلب تھوڑی محنتیں نہیں کرتے. ہاں جی، کئی کئی دن کھانا نہیں کھاتے، کئی کئی دن پانی نہیں پیتے، کئی کئی دن سوتے نہیں ہیں، کئی کئی دن لوگوں سے ملتے نہیں ہیں. یہ سارے کے ان کے چیزوں میں ہو رہی ہے. تو کیا ان کو فائدہ ہو رہا ہے؟ ان کو فائدہ نہیں ہو رہا. تو اس کا مطلب یہ ہوا کہ نہ تو جوگی بننا ہے کہ صرف نفسی کو لے لیں، نفسی کے مجاہدات کرتے رہیں، نہ ہم نے ظاہر مطلب ہے کہ صرف دل کی بات کرنی ہے کہ بس صرف دل کی اصلاح ہو جائے گی تو بس کام بن جائے گا، نہ صرف عقل کی بات ہے. مجھے واقعتاً بعض حضرات نے کہا کہ یہ کام سے عقل سے ہو سکتا ہے، یہ کام عقل سے ہو سکتا ہے. مثال کے طور پر میں اگر یہ کہہ دوں کہ اس بدلے میں اس میں مجھے نقصان ہے اور یہ وہ ہے، میں سوچوں تو اپنے آپ کو اس سے بچا لوں گا، میں نے کہا پھر بچا کے دیکھو. یہ تو ہمارے پشتوں میں کہتے ہیں، یہ گز اور یہ میدان، دیکھ لو، اگر بچ سکتے ہو تو پھر بچا کے دیکھو. بھائی، نفس کو اگنور کر کے تم عقل سے کیسے کام لو گے؟ آخر آپ صلی اللہ علیہ وسلم نے جو ارشاد فرمایا، ہاں، عقل مند ہے وہ شخص جس نے اپنے نفس کو قابو کیا. آپ نے اپنے نفس کو قابو نہیں کیا، مجھے بتاؤ عقل مند تم کہلائے جا سکتے ہو؟ حدیث شریف کے مطابق تم تو عقل مند نہیں ہو، تم تو بیوقوف ہو. ہاں جی، اب ظاہر مطلب ہے کہ عقل مند ہی یہی ہے کہ پہلے اپنے نفس کو قابو کرو، پھر اس کے بعد جو ہے نا مطلب ظاہر آپ اس سے کام لو. تو اب یہ مطلب گویا کہ تینوں چیزوں کی اصلاح ضروری ہے اپنے اپنے طور پر، اور پھر ان تینوں کا باہمی ربط بھی ضروری ہے، اور کام کیسے شروع کرنا ہے اس میں حکمت بھی ضروری ہے. مثال کے طور پر آپ نفس کی اصلاح پہلے کریں یا دل کی اصلاح پہلے کریں، عقل کی اصلاح پہلے کریں، کس وقت کس چیز کو کریں، کس چیز کو نہ کریں، یہ سارے کے سارے فن ہیں. لکل فن رجال، ہر فن کے لیے لوگ ہوتے ہیں. اس طرح نہیں ہوتا کہ مطلب ہم لوگ اٹ پلک پشکو طریقوں سے جو ہے مطلب وہ کام کریں. ہمارے حضرت شاہ اللہ رحمۃ اللہ علیہ نے ارشاد فرمایا کہ جن کو لطائف کی حقیقت کا علم نہیں ہے وہ اگر اصلاح کے میدان میں قدم رکھیں گے تو ان کی مثال ایسی ہے جیسے ٹونے ٹوٹکوں سے علاج کرنا، جیسے مطلب اٹکل پشو طریقے سے علاج کرنا. کیوں؟ ظاہر مطلب وہ تکے ہیں، اگر تکا لگ گیا تو لگ گیا، نہیں لگا تو نہیں لگا. ہاں جی، وہ لال بجک کرتے ہیں نا، تو ان کو لوگوں نے کہا کہ وہ جو ہے نا وہ بٹیر، مطلب جو ہے نا یہ کیا چیز ہے. اس نے کہا اس کے سامنے یہ باجرہ ڈالو، اگر کھا لیا تو کبوتر ہے ورنہ پھر کچھ اور ہے. ظاہر مطلب یہ کوئی تو کیا بازی تو نہیں ہے نا کہ ہر چیز میں ہم تو کا چلائیں، جو ہوگا تو بس ہو جائے گا. نہیں، اس میں بال بال نہیں، یہ باقاعدہ ایک منظم طریقہ کار ہے جس میں غور و فکر کے ساتھ ساتھ ایک بہت بڑا میدان عمل ہے. ہاں، اس کے ذریعے سے پھر یہ کام ہوتا ہے. اور اس میں سب سے پہلا جو مرحلہ آتا ہے وہ یہ ہے کہ اپنے نفس کو کسی کی بات پر پابند کرنا کہ یہاں میری بات نہیں چلے گی. نفس کی جو اصلاح کا پہلا قدم ہے وہ کسی کی ماننا ہے. جب تک آپ نے ماننا نہیں سیکھا اس وقت تک تو آپ نے کرنا ہی نہیں سیکھا. یہ دونوں باتیں تو لازم ملزوم ہیں. تو سب سے پہلے کسی کی مان کے چلیں گے، ہاں اس کی بات کے سامنے اپنی بات کو یعنی جو ہے نا وہ سرنڈر کریں، اس کے بعد پھر آپ کی کم از کم اصلاح کا عمل شروع ہو جائے گا. تو بہرحال میں اس لیے عرض کرتا ہوں کہ میں نے کہا کہ افراد کی جو اصلاح ہے اس کا طریقہ کار تو یہی ہے. افراد کی جو اصلاح ہے اس کا طریقہ کار یہی ہے. اب ظاہر ہے یہ جو افراد کی اصلاح ہے یہ مردوں کا بھی ہے عورتوں کا بھی ہے. اس میں تخصیص نہیں ہے کہ مردوں کے لیے تو ہے عورتوں کے لیے نہیں ہے. اس کی وجہ یہ ہے کہ اللہ پاک نے تقسیم کار کیا ہوا ہے، اس کے لیے لوگ بنائے ہوئے ہیں. اب اگر ان لوگوں کی طرف رجوع نہ ہو تو پھر ظاہر ہے وہ کام نہیں ہو سکے گا. تو اب یہاں پر جو مرد ہیں اور جو خواتین ہیں ان دونوں کو اپنی اپنی اصلاح کرنی ہے، لیکن کیسے کرنی ہے اس کے لیے بات. اللہ جل شانہ نے چونکہ تقسیم کار بنائے ہوا ہے اور ہر چیز کے لیے اپنا ایک میدان ہے. مثلا گھرداری، گھر کے اندر رہ کر گھر کی حفاظت، گھر کے کام شام ساری یہ ذمہ داریاں اللہ تعالیٰ نے عورتوں کو دی ہے. ماشاء اللہ عورتوں کو اجر بھی بے حساب ان چیزوں پہ ملتا ہے. اس میں میرے خیال میں ہم لوگ کا قصور بھی ہے کہ ہم عورتوں کو ان چیزوں کی اجر بتاتے نہیں ہیں. اگر ان چیزوں کی اجر ہم بتانے لگے تو خود ہی وہ تیار ہو جائیں کہ یہ کام تو واقعی مثلا کسی بچے کے لیے اٹھنا اور اس کے ساتھ رات کا جاگنا، وہ اللہ تعالیٰ اس پر کیا دیکھتا ہے. اس بیچاری کو اگر معلوم نہیں ہے تو اس کے لیے تو یہ بوجھ بن جائے گا، وہ تو پریشان ہوگی. لیکن اگر اس کو پتہ ہو کہ اس پر مجھے کیا ملتا ہے، جیسے حج پر لوگ کافی مجاہدہ کرنا پڑتا ہے لیکن اس کو پتہ ہوتا ہے اس پر ہمیں اللہ تعالیٰ بہت اجر دیں گے، لہٰذا ٹھیک ہے. ہاں جی، اس طرح جہاد ہے، جہاد بہت مشکل کام ہے لیکن ان کو پتہ ہوتا ہے کہ اس پر اللہ پاک کیا دیتے ہیں، لہٰذا یعنی عورتوں کے لیے جو جہاد کو مطلب نہیں وہ کیا ہو گیا، اس کی وجہ کیا ہے. وہ کہتے ہیں عورتوں کا جہاد حج ہے. فرمایا کہ عورتوں کا جہاد حج ہے، کیوں؟ ظاہر مطلب ہے کہ عورتیں جو ہے نا مطلب بجائے اس کے کہ وہاں فائدہ پہنچائے نقصان پہنچائیں گے، ان کی ذمہ داری بن جائے گی، لوگ مردوں کی ذمہ داری بن جائے گی. اس وقت اس کا مطلب ہے کہ وہ اپنے گھروں میں رہیں، گھروں میں رہیں گے تو محفوظ رہیں گی، نہیں نتیجتاً مرد جو ہے نا وہ اپنے کارگزاری صحیح طریقے سے کر لیں گے. تو اب یہ ہے کہ ہر جگہ کے اپنا اپنا میدان ہے. تو اب ان عورتوں کو اپنے کاموں میں جتنا اس پر جو ملتا ہے ان چیزوں کی بارے میں معلوم ہونا چاہیے اور اس کے لحاظ سے ان کو اس لائن پر محنت کرنی چاہیے. مردوں کو اپنے اپنے میدان میں محنت کرنی چاہیے، مثلا جہاد ہے، تجارت ہے، ہاں جی اس طریقے سے جو گھر کے دوسرے کام ہیں جو باہر سے تعلق رکھتے ہیں، یہ سارے کے سارے مردوں کی ذمہ داری ہے. اگر وہ اسے جی چرائیں گے تو پھر کام خراب ہے. عورتیں اگر اپنے کام سے جی چرائیں گے تو پھر کام خراب ہے. لہٰذا مردوں کی عورتوں کی اپنی اپنی ذمہ داری ہے. अब ये जो अपनी अपनी जिम्मेदारियां हैं ये तब पूरे करेंगे जब इनकी हर एक की तीनों ये चीजें ठीक हो, ये दिल भी ठीक हो, नस भी ठीक हो, अकल भी ठीक हो। हाँ जी, अब तीनों चीजें ठीक होने में तो एक जैसे हैं ये, यानी तीनों चीजों के ठीक होने में तो मर्द और औरतें एक जैसी हैं, लेकिन तीनों चीजें एक की ठीक हो तो उससे क्या नतीजे निकलना चाहिए और दूसरे की ठीक हो इससे नतीजे, ये दोनों में फर्क है। ये फर्क है, इसमें हम लोग एक जैसे वो नहीं कर सकते क्योंकि मैदान अपना अपना है। मिसाल के तौर तो पर प्रोफेसर है, वो उसके भी तीनों चीज़ ठीक होनी चाहिए, लेकिन उसका मतलब क्या होगा? वो पढ़ाएगा, दिल से पढ़ाएगा, टाइम का ख्याल रखेगा, हर एक शख्स के साथ उसके हाल के मुताबिक बात करेगा। हाँ जी, और इलम जो वो देगा तो देगा, और उसमें जो है ना मतलब बुखल नहीं करेगा, यानी वो ट्यूशन के मतलब जो है पाबंद नहीं करेगा लोगों को, बल्कि अपने वो क्लास में ही उनको सारे, ये प्रोफेसर की जिम्मेदारी है। अब जिसके तीनों चीज़ ठीक हो ये सारे कामों को ठीक करेगा। बेहनी है ही, एक फौजी है, उसके भी तीनों चीज़ ठीक हैं, तो वो क्या करेगा? उसके फिर अपनी जिम्मेदारी है, वो अपनी जिम्मेदारी को दुरुस्त करेगा। इसके अलावा अगर कोई ताजर है, ये इन इनके तीनों चीज़ें ठीक है, तो अपनी तिजारत में मतलब उन तमाम चीज़ों का इस्तेमाल करेगा, और उसकी तिजारत जो है ना मुसलमानों के लिए नफाबख्श होगी, खुद उसके लिए भी, दूसरों के लिए भी, और उससे अल्लाह ताला की रज़ा के मतलब सूरतें, जैसे फरमाया ताजर सुद्दुक, जो सच्चा ताजर होगा वो माशाल्लाह अल्लाह पाक ने उनके हशर जो है ना ब्याह के साथ करेंगे। तो अब जाहिर मतलब है कि ये चीज़ तो उनका हो, तो इसका मतलब है कि जोश जिस शोबे के साथ भी किसी का ताल्लुक है, अगर उसकी ये तीनों चीज़ें ठीक है तो उसका वो शोबा शरीयत के मुताबिक चलेगा, और उसमें जो है ना माशाल्लाह वो अल्लाह की मान के चलेगा तो काम हो जाएगा। बैसी बहनी इस तरीके से मर्द की तीनों चीज़ ठीक होंगी तो उस लिहाज से काम करेगा, यानी अच्छा मर्द जैसा होना चाहिए उस तरीके से वो बनेगा। और औरत अगर इनकी तीनों चीज़ ठीक होंगी तो वो अच्छी औरत जिस तरह होगी वो इस तरह बन जाएगी। अत्वीबून अल तयबात, वो तयबात अल तयबी। हाँ, तो अब ये कि मतलब जाहिर है अल्लाह ताला मतलब अगर जो तयबात होगी वो तयबून के लिए हो जाएगी, तो इसका मतलब ये कि गोए के यूं समझ ले कि हम लोगों को हर 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 चीज़ के अंदर करना तो ये तीनों चीज़ें हैं, लेकिन डोमेन हर एक का मुख्तलिफ है, मैदान अमल हर एक का मुख्तलिफ है। उसी मैदान अमल के अंदर के जौहर दिखाने का उनको मौका दिया जाएगा, उसको ठीक करेगा। तो अब ये जो बात मैं अर्ज कर रहा हूँ कि मर्दों के लिए औरतों के लिए ये बात तो मुश्तरक है कि दोनों को अपने तीन चीज़ों को ठीक करना पड़ेगा, दोनों को अपने अपने इन तीन चीज़ों को ठीक। कैसे ठीक होंगे? इसके लिए जैसे मैंने अर्ज किया कि किसी शख्स के बात के सामने अपने आप को अपनी बात को सरेंडर करना, ये उसका पहला स्टेज है, बगैर बगैर इसके काम नहीं हो सकता। अब जाहिर है इसके लिए जो लफ्ज़ इस्तेमाल हुए ना, वो मैं कहता हूँ इसी पर हम सोचे तो बहुत ज़बरदस्त रिजल्ट मिलेगा। और वो क्या है? इसके लिए लफ्ज़ बैत इस्तेमाल किया गया है। बैत का मतलब क्या है? अपने आप को बेचने वाली बात है। अच्छा, इस बात में कहते हैं कमाल है बैत, ये क्या मतलब है? ये तो बड़े अजीब इंसानियत की तजलील है। नहीं, ऐसी बात नहीं है, ऐसी बात नहीं है। अल्लाह जल्ल शानू ने पहले से हमें सारी चीज़ें खरीदी हुई हैं, कुरान पाक में है नहीं है? अल्लाह पाक ने इन तमाम चीज़ों को खरीदा हुआ है, जन्नत के बदले में हमसे खरीदा हुआ है। अब अल्लाह ने खरीदा हुआ है, अब अल्लाह पाक की इस खरीदी हुई चीज़ को अल्लाह तक पहुंचाना, उसको स्टेप बाय स्टेप, पहले हम गोए के बैत करते हैं तो वो जो शेख है गोए के उसके सामने सरेंडर करते हैं, शेख के सामने सरेंडर करने से आपको वो मलक हासिल होगा कि आप सुन्नत के सामने सरेंडर कर लें, आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत के सामने सरेंडर कर लें, और सुन्नत के मुताबिक चलने लगे, और सुन्नत के मुताबिक चलने से माशाल्लाह आप अल्लाह के सामने अपने आप को गोए के वो तीन चीज़ें माशाल्लाह आपस में दर्जा बदर्जा हासिल हो जाएंगी, फना फिर शेख, फना फिर रसूल, फना फिर अल्लाह, ये तीनों चीज़ें। अब अगर पहले स्टेज हम नहीं करते, पहले सीढ़ी पे हम नहीं हैं अभी, और हम कहते हैं नहीं हम आखिरी सीढ़ी पे हमें होना चाहिए। हमारे हमारे रिश्तेदारों में एक बच्चा था, अब तो फोत हो गया है माशाल्लाह, बहुत अच्छा बच्चा था, तो अपनी वालदा से बचपन में कहता है कि अम्मी मैं स्कूल नहीं पढ़ूंगा, मैं कॉलेज पढ़ूंगा, मैं स्कूल नहीं पढ़ूंगा, मैं कॉलेज पढ़ूंगा। तो उसकी अम्मी हंस पड़ी कि बच्चा है जारे इस तरह ये बात कर रहा है। मतलब ज़ाहिर स्कूल नहीं पढ़ेगा तो कॉलेज कैसे पढ़ेगा, क्योंकि स्कूल पढ़ने के बाद ही कॉलेज पढ़ने का तो मौका मिल सकता है। लेकिन मैं समझता हूँ कि वो तो बच्चा था ना, तो बच्चा तो इस तरह बातें करता है, लेकिन जब बड़ी उम्र में कोई इस तरह बात करेगा तो फिर उसको क्या कहेंगे हम? ज़ाहिर फिर तो फिक्र की बात है ना। तो अगर एक आदमी शेख के सामने सरेंडर नहीं करता तो अल्लाह के सामने सरेंडर कैसे करेगा? असल में यही तो स्टेप है, पहला स्टेप है ना, पहला स्टेप है। पहले स्टेप से आदमी दूसरे स्टेप पे जाता है, दूसरे स्टेप से आदमी तीसरे स्टेप पे जाता है। ये तो इस तरह तो नहीं है। ख्वाहिश तो सबकी होती है कि मैं आखिरी स्टेप पर पहले पहुंच जाऊं, लेकिन पहुंच के दिखाऊं ना, फिर इतना जंप लगा सको तो लगा दो। इतना बड़ा जंप लगाने से कभी कभी हड्डी पसली एक हो जाती है कभी कभी ऐसा भी होता है। हाँ जी, तो अब ये जो बात है, मतलब ज़ाहिर है इसको स्टेप बाय स्टेप करो तो माशाल्लाह आसानी के साथ ये हो जाएगा। तो अब यही बात है कि पहले पहले जो है ना, हम लोगों को अब ये जो दरमियान का शख्स है जिसको हम शेख कहते हैं या पीर कहते हैं, ये कौन होना चाहिए? अब अल्लाह पाक की हिकमत बालिगा ने ऐसा निज़ाम बनाया कि चूंकि इसके लिए ऐसे शख्स को यानी जिसको कहते हैं चुपने वाली चीज़ नहीं होनी चाहिए। शेख अगर चुप जाए तो मुझे बताओ इसलाह कैसे करेगा? शेख तो चुप नहीं सकता, और औरत जो है वो चुपने वाली चीज है। मस्तूरात, औरत, ये दोनों लफाज किस चीज पे दलालत करती है? यानी चुपने वाली चीज। अब चुपने वाली चीज शेख तो नहीं हो सकता, लिहाजा कोई भी खातून न नबिया बनाई गई, क्योंकि नबी का काम भी यही होता है कि लोगों के दरमियान में रहना होता है, सारे काम उसने वही करने होते हैं, मर्दों को भी उनकी तरफ आना होता है, औरतों को भी उनकी तरफ आना होता है। लिहाजा कोई औरत नबी नबिया ने भी नहीं बनाई गई। हाँ, वली वलिया बहुत ज़्यादा, सुभान अल्लाह, मरियम अलैहिस्सलाम, हाँ जी, इस तरीके से मतलब जो है ना, वो जो नमरूद की जो बैठी थी उनका था आसिया बीबी रदी अल्लाह तआला, वो जो है ना फिरौन की जो बीवी थी। हाँ, इस तरह आप सल्लल्लाहु अलैहि वसल्लम के अजवाज मुतहरात, कितनी ऊंची ऊंची खवातीन है। मुकामात का मसला नहीं है, वो तो अल्लाह ताला देता है, वो तो हस्बे जो मतलब मकौद जो चीज़ उनको मिल सकती है उनको अल्लाह पाक देता है। क्यों? अल्लाह पाक यहाँ तो नऊज़ु बिल्लाह मिन ज़ालिक कम, वो तो नहीं है, वो तो हर चीज़ के मुताबिक मतलब जन फरमाते हैं सब कुछ। लेकिन ये अलग बात है कि ये जिसको कहते हैं जो काम किसको सौंपा जाए, तो ये काम पर सिर्फ मर्दों को सौंपा गया है, और उसकी वजह यही है कि औरत अगर शेख बन जाए तो फिर कैसे होगा? औरतें भी उनके साथ इतनी आज़ादी के साथ नहीं मिल सकती, क्योंकि ज़ाहिर औरतों को भी मतलब जो है ना वो करना पड़ेगा उसके लिए। तो उसमें ये बात है कि वो निज़ाम अल्लाह ताला ने मर्दों को दिया, एक बात। दूसरी बात यह है कि औरतों के कामों की नौयत कुछ ऐसी होती है कि ये मतलब जहर कि ये जो है ना, ये जो इनके घर के काम होते हैं, अगर लोग उनके पास इस तरह आज़ादान आने जाने लगे तो फिर वो सारे हरज हो जाएंगे, वो सारे हरज हो जाएंगे। लिहाजा मतलब औरतों को, तीसरी बात ये है कि औरतों को जज्बातियत अता फरमाई गई है, जज्बातियत अता फरमाई, जज्बातियत एक ख़ास मकसद के लिए अता फरमाई गई। वो ये कि औरतों के कामों की नौयत ऐसी है कि अगर ये जज्बातियत इनमें ना हो तो ये अपना काम नहीं कर सकेगी। मसलन ममता, ममता का लफ्ज़ कितना ऊंचा लफ्ज़ है, औरतों के लिहाज से ममता को देखो तो इस पर तो इंसान माशाल्लाह नाज कर सकता है, इतना बड़ा वो है। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक दफ़ा, एक औरत आई थी, दो बच्चियाँ थी उसके साथ, उनको खजूरें दी, तो उन बच्चियों को एक एक खजूर दी, तो वो जाना मतलब है कि वो ने तो बच्चियों ने थका ली, फिर उन्होंने मांगा मजीद माँ से, माँ के पास सिर्फ एक खजूर अपने लिए बचा था, वो भी उसने आधी आधी करके उनको दे दी, खुद इस तरह भूखी रह गई। तो आपसे सबने देखा, फरमाया देखो नहीं, ये माँ की मोहब्बत है। हाँ जी, तो ममता एक जज्बाती चीज़ है, मर्द इस तरह नहीं कर सकते, मर्दों को ममता नहीं दी गई है, मर्दों को जिम्मेदारियां दी गई है बाहर की। अगर मर्दों को जज्बात का वाला बनाया जाता तो मर्द अपना काम सही नहीं कर सकते, उसमें अकल की जरूरत बहुत ज्यादा है, अकल की जरूरत बहुत ज्यादा है। जैसे ही जज्बाती कैफियत हो जाती है उस वक्त अकल फेल होने लगती है, जज्बाती है जिस वक्त भी गालिब आने लगती है तो अकल फेल होने लगती है। اب اگر وہ جذباتیت اچھی ہے سبحان اللہ، پھر عقل کی اس میں ضرورت بھی نہیں ہوتی، لیکن کبھی کبھی اسے تنہا بھی چھوڑ دے، والی بات ہو جاتی ہے، وہ مالی بات صحیح ہے، لیکن یہ جو بات ہے کہ جب اکثر کام ان کی عقل کے ہوں تو اس وقت اگر اس کو جذباتی بنا دیا جاتا تو پھر وہ کیسے اپنے کام کو کر دے؟ تو اب یہ جذباتی کیفیت جو ہے یہ ان کو مشیخت کے لیے پھر نہیں بنایا جاتا، کیونکہ مشیخت میں جذباتیت نہیں ہوتی. سب سے بڑی بات میں آپ کو بتاؤں، تخلق بھی اخلاق، اللہ کے اخلاق کی طرح اخلاق بناؤ، یہ ہے نا بالکل. اب دیکھو اللہ جل شانہ بھی تربیت فرماتے ہیں، اللہ جل شانہ بھی ماشاء اللہ پورے نظام چلاتے ہیں، تو اللہ پاک کا نظام بغیر کسی جذبات کے چل رہا ہے، یعنی اللہ پاک کے ہاں جذباتیت نہیں ہے. اللہ تعالیٰ ہر چیز اپنے ارادے سے کرتے ہیں، اپنے ارادے سے کرتے ہیں، وہ جو ارادہ ہوتا ہے اس کے مطابق کرتے ہیں. جذبہ انسان کے اوپر غالب آ سکتے ہیں، اللہ تعالیٰ کے اوپر نہیں، اللہ تعالیٰ کا ہر کام اپنے ارادے سے ہے. تو جب یہ والی بات سمجھ میں آ گئی تو جو شیخ ہوگا اس کے اوپر بھی جذباتیت نہیں آنی چاہیے، یعنی جذبات کے سامنے اس کو ٹھہرنا چاہیے، جذبات کے رو میں بہنا نہیں چاہیے. اور عورتوں کا خاص ہے کہ جذبات میں بہ جاتی ہیں، ہاں جی، لہذا ان کو یہ ذمہ داری اس لیے نہیں دی گئی کہ اگر خدا نہ خواستہ کوئی اس قسم کی بات ہو تو پھر مسائل کا شکار ہو جائیں گی. تو ان کو اللہ پاک نے اس حفاظت میں رکھا ہے اس لحاظ سے. مجھ سے ایک خاتون نے پوچھا، جب ضیاء الحق کے دور میں شہادت کا قانون پہ بات چل رہی تھی، تو مجھ سے پوچھا کہ شاہ صاحب یہ عورتوں کی گواہی آدھی کیوں ہے، عورتوں کی گواہی آدھی کیوں ہے؟ میں نے کہا بی بی جن کی پوری گواہی ہے کیا وہ گواہی دینے کے لیے تیار ہیں؟ یعنی مرد حضرات یا گواہی خوش دلی سے دیتے ہیں، چپتے پھرتے ہیں کہ کوئی مجھ سے پوچھے نہیں؟ تو اگر اللہ پاک نے آپ لوگ اس چیز کا ذمہ دار نہیں بنا تو خام خاصا بنے سے اپنے آپ کو کیوں ذمہ دار کرواتی ہو؟ ہاں جہاں پر تمہاری گواہی ہے وہاں تمہاری گواہی پوری ہے، وہاں معاملہ بالکل ویسا ہے کہ وہاں پر آپ ہی کی گواہی چلے گی، ہاں جی. لیکن یہ والی بات کہ جہاں پر آپ کی ضرورت نہیں ہے تو آپ خام خواہ اپنے آپ کو کیوں مخل کرنا چاہتی؟ تو یہ اس قسم کی بات ہے کہ مطلب یہ ہے کہ جذباتیت آپ لوگ کے لیے بہت مفید ہے. جیسے نزاکت، مرد نازک نہیں ہو سکتا، نزاکت مردوں کے لیے عیب ہے لیکن عورتوں کے لیے خوبی ہے، ہاں جی، عورتوں کے لیے خوبی ہے. آپ صلی اللہ علیہ وسلم نے اس مرد کی، اس صحابی کی ہاتھ چومے تھے جو کہ ہاتھ سے کام کرتا تھا، مزدوری کرتا تھا، اور اس کی وجہ سے ان کے ہاتھ سخت ہو گئے تھے. آپ سب نے کچھ چوم لے، کیوں؟ وجہ کیا؟ مرد کی سعادت یہی ہے کہ وہ اپنے تمام قوا کو استعمال کر لیں. ان نے اس کی ظاہری چیزوں پہ نہیں جانا، اس کے اس چیز پہ جانا ہوتا ہے، لیکن عورتیں نہیں، مطلب عورتوں کا کام اور ہے. تو اب یہ جو بات میں عرض کرتا ہوں کہ یہ جو جیسے مردوں کا لباس عورتیں نہیں پہن سکتی، عورتوں کا لباس مرد نہیں پہن سکتے، عیب ہے. تو اس طرح مردوں کا کام عورتیں نہیں کر، عورتوں کا کام مرد نہیں کر سکتے، یہ ہر ایک کی تقسیم کار ہے، ان کو وہی اپنا اپنا کام کرنا چاہیے. تو اس لیے میں عرض کر رہا تھا کہ یہ کام جو ہے اللہ پاک مردوں سے لے رہے ہیں، کیونکہ وجہ یہ ہے کہ اس کے لیے جن دو چیزوں کی ضرورت ہے وہ مردوں کے اندر رکھی گئی ہے. اب دیکھو فرشتے تو اللہ پاک نے بڑے، یعنی جس کو کہتا پاک مخلوق بنایا نا، لیکن اللہ پاک نے خلافت کے لیے ان کو نہیں بنایا، خلافت کے لیے نہیں بنایا. تو نہیں بنایا تو ظاہر مطلب ہے کہ ان کو شبہ ہو گیا، شبہ ہو گیا تو اللہ پاک نے دو طریقوں سے اس کا جواب دیا، حکیمانہ بھی دے دیا، حکیمانہ بھی دے دیا. حکیمانہ تو یہ جواب ہے کہ جو میں جانتا ہوں تم نہیں جانتے، فرشتوں نے اسی پہ سرنڈر کر لیا، بالکل ٹھیک ہے، یہی بات ہے. لیکن بعد میں اللہ پاک نے حکیمانہ جواب بھی دیا کہ جن چیزوں کی ضرورت خلافت کے لیے تھی وہ چیزیں فرشتوں کو بھی بتائی گئی اور آدم علیہ السلام کو بھی بتائی گئی، دونوں کو بتا دی. پھر بعد میں پوچھا، سوال کیا آدم علیہ السلام سے، اس نے جواب دے دیا کیونکہ اس کے لیے وہ بنایا گیا تھا اور فرشتوں کو اس کے لیے نہیں بنایا گیا تھا، لہٰذا وہ جواب نہیں دے سکے. تو اللہ پاک نے فرمایا میں نہیں کہتا تھا کہ جو میں جانتا ہوں تم وہ نہیں جانتے. تو انہوں نے فرفون کا لقال زبان کا لا علم لنا الا ما علمتنا انک انت العلیم الحکیم. تو اس کا مطلب یہ ہوا کہ یہ والی جو بات ہے کہ جس کو جس چیز کے لیے بنایا جاتا ہے اس کو اس چیز کی صلاحیتیں دے دی جاتی ہیں. ہاں جی، جب گاڑی آپ کسی ڈرائیور کے حوالے کرنا ہے تو چابی اس کے ہاتھ میں دیں گے، वरना चाबी आप उसके हाथ में नहीं देंगे तो गाड़ी कैसे चलेगा, जाहिर उसके लिए तो उसकी ज़रूरत तो होगी। हाँ जी, तो इसी तरीके से जिसको जिससे अल्लाह पाक जो काम लेना चाहते हैं उसको वो चीज़ अता भी की जाती है। तो मर्दों को वो सिफात अता की गई जो इस काम के लिए ज़रूरी थी। खैर ये तो दरमियान में बात बहुत लंबी हो गई, लेकिन बहरहाल असल बात मैं अर्ज़ कराना चाहता हूँ अब, वो ये है कि इनफरादी इस्लाह औरतों मर्दों की है, सेंटर एक है दोनों के, लेकिन तरीका अलग का अपना अपना है। और मर्दों को फिर अल्लाह पाक ने जो मशायख होते हैं उनको अल्लाह पाक दोनों चीज़ें अदा फरमाते हैं कि मर्दों की इस्लाह कैसे होती है औरतों की इस्लाह कैसे होती है। मसलन आप अंदाज़ा कर लें कि चूंकि हमारे पास चारों सिलसिले अल्हम्दुलिल्लाह हैं और हमें किसी ने भी नहीं बताया, न मेरे शेख ने बताया न किसी और ने बताया, किसी किताब में पढ़ा कि औरतों की इस्लाह कैसी होती है, नहीं बताया। लेकिन निज़ाम तो अल्लाह पाक के हाथ में है ना, तो मुझसे पहली खातून बैत हुई है, यानी पहली दफ़ा जो कोई बैत हुआ है तो वो खातून थी, और उस खातून के बैत के वक्त मैंने जो जो तरीका खार उनको बताया वो डॉक्यूमेंटेड है, उस खातून ने वो सारी चीज़ें लिखी हैं। और अब भी मैं इस पर नज़र डालता हूँ तो मैं हैरान हो जाता हूँ कि मैंने कैसे उसको ये सारी चीज़ें बताई। मिन जानिब अल्लाह कुछ ऐसा अल्लाह पाक ने निज़ाम चलाया कि बाकायदा स्टेप वाइज, पहला स्टेप है, दूसरा स्टेप है, तीसरा स्टेप है, चौथा स्टेप है, ये बाकायदा स्टेप वाइज वो सारी चीज़ें हो गई थी। और सबसे बड़ी बात यह है कि मुझे न हज़रत ने मुराकबा कभी कराया है और न कभी मुराकबे के लिए बताया, लेकिन सारे औरतों को मैंने मुराकबात से शुरू कराया, सारा कुछ इब्तदाई मुराकबात से हुई है, यानी 40 दिन वाले जो जिक्र है उसके बाद फिर फौरन मुराकबा, वो जो चाहे वो जो है ना वो कलबी, हाँ जिक्र जो है ना मतलब उनको दे दिया। और औरतों को मिल आसानी से हो भी जाता है, मर्दों को तीन तीन चार चार साल तक नहीं होता, औरतों के लिए हो जाता है। अब औरतों की लिहाज से मर्दों जो काम सिलसिला था जो बहुत ज़्यादा मुनासिब था वो नक्शबंदी सिलसिला था, क्योंकि इसमें आवाज़ ऊँची नहीं है, सारा कुछ अंदर ही अंदर है। लेकिन खुदा की शान, अल्लाह की शान, क्या अजीब बात हो गई कि नक्शबंदी सिलसिले में भी दो तरीके हैं जो हम तक पहुंचे उसमें भी दो तरीके, एक बिनूरिया है और एक आदमिया है, एक बिनूरिया और एक मासूमिया है, एक बिनूरिया एक मासूमिया है। अच्छा, बिनूरिया में जो लताइफ का निज़ाम है वो कल्ब का, रूह का, सिर का, ये तो सीने में, और बाकी जो 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 लतीफ़ा खफ़ी है वो माथे पर है, और लतीफ़ा अख़फ़ा जो है ना वो तालू उम्मद-ए-दिमाग जिसको कहते हैं वहाँ पर है। अच्छा, अब मैंने किताबों में ये पढ़ा था, क्योंकि मुझे तो हज़रत ने तो नहीं कराया था ना, किताबों में ये पढ़ा था कि यहाँ पर होते हैं, तो मैंने औरतों को वो देना शुरू कर लिया, औरतों को देना शुरू, तो औरतों के चलने शुरू हो गए। अब चलने शुरू हो गए तो अब जिसका उम्मीद दिमाग वाला लतीफ़ा चल पड़ा तो उनके सर हिलने लगे, या अल्लाह ये क्या हो गया, तो सर औरतों का तो सर नहीं हिलना चाहिए। हाँ जी, बाकायदा दुआएँ शुरू की। अल्लाह पाक ने फजल फरमाया कि मासूमिया तरीक़े के बारे में किसी ने बताया कि इसमें 5 सीने में होते हैं, मैंने कहा हाँ ये औरतों के लिए मुनासिब है, औरतों के लिए मुनासिब है, लिहाजा फिर मैंने औरतों को वही लताइफ देने शुरू कर लिए, नतीजतन वो माशाल्लाह फिर इसके बाद कभी सर किसी का नहीं हिला। तो अब ये जो बात मैं अर्ज़ करता हूँ कि ये जो चीज़ है कि इनके लिए निज़ाम अलग अलग है, तो बाकायदा फिर मुझे बाद में माशाल्लाह अल्हम्दुलिल्लाह मुबशरात की सूरत में बताया गया कि तुझे दोनों किस्म के लताइफ से काम लेना चाहिए, मर्दों को दो तो दोनों बताओ और औरतों को सिर्फ मासूमियत बताओ, औरतों को अब देखो मर्दों को दोनों बताओ, इस पर मैंने गौर किया कि क्यों फरमाया गया, तो पता चला कि मर्दों को शेख बनना होता है, मर्दों को शेख बनना होता है, तो जिसको शेख बनना है उसके लिए दोनों जानने जरूरी है ना, उसके लिए तो दोनों जानने जरूरी है, जो जिसको शेख नहीं बनना उसके लिए बस वही काफ़ी है जिससे वो उसका अपना फ़ायदा हो जाए, अपना भला हो जाए, उसने किसी और को तो बताना नहीं है, लिहाजा वो सिर्फ अपने ही बता अपने ही उसके लिए काफ़ी है। तो अब ये जो बात मैं अर्ज़ करता हूँ कि ये तरीक़ाकार हर एक का मुख्तलिफ है, तरीक़ाकार हर एक, औरतों का तरीका अलग है, मर्दों का तरीका अलग है, बल्कि मुकामात सलूक तय करने में बाकायदा ये फरमाया गया कि ये मुकामात सलूक तय तो सबको करने हैं 10 के 10, लेकिन हर एक के लिए एक किस्म का फॉर्मेट नहीं होता। मसलन बाज़ खानदानों में, बाज़ लोगों में, बाज़ कौमों में बाज़ चीज़ें वैसे बिल्ट इन मौजूद होती हैं, मसलन किसी में सब्र का मादा ज़्यादा है, हाँ जी, किसी में रियाजत का ज़्यादा है, किसी में مطلب ظاہر توکل کا مرتبہ زیادہ ہے کسی، یعنی کچھ زیادہ کچھ کم، اس طرح کمبینیشن اللہ پاک نے بنائی ہوتی ہے، کسی کو کچھ زیادہ دیا تو کسی کو کچھ زیادہ دیا ہوتا ہے. اب جس کو پہلے سے کوئی چیز ملی ہوئی ہے تو آپ اس کے اوپر محنت کیوں کریں؟ آپ صرف اس محنت کو کیش کریں، اس کے اوپر آپ کو مزید محنت کی ضرورت تو نہیں ہے نا، تو آپ تو اس میں صرف ٹچ ہی کریں گے، لیکن جو باقی ہے جس میں اس کی کمی ہے اس پہ زیادہ محنت کریں گے. اب مثال کے طور پر پٹھانوں کے اوپر آپ محنت کریں تو ان کے غصہ کو کنٹرول کرنے کی سب سے بڑی محنت ہے. ہاں جی، مطلب ظاہر ہے مطلب آپ اپنے اس کو ان کے ان چیزوں کو لینا ہے. ہاں جی، اس طرح کسی اور قوم کی پھر اپنے کمزوریاں ہوں گی، اس کے لحاظ سے مطلب ان کو کنٹرول کرنا پڑے گا. تو یہ ہر چیز کے لیے، ہر قوم کے لیے اپنے اپنے طریقے ہو سکتے ہیں، ہر آدمی کے لیے اپنے اپنے طریقے ہو سکتے ہیں، مرد کے لیے الگ، عورتوں کے لیے الگ. تو یہ اپنے اپنے طریقے جو ہوں گے اس کے حساب سے کام کیا جائے گا. اب میں اصل بات کی طرف آتا ہوں کہ جو گھرداری ہے، گھر کے اندر کا جو ماحول ہے، اس میں جو مرد کی ذمہ داری ہے اور جو عورتوں کی ذمہ داری ہے، اس کے لحاظ سے تقسیم کار کیسے ہونا چاہیے. اگر کسی کے تینوں تینوں دونوں کے درست ہوں تو اپنے اپنے کام کو خود ہی پہچان لیں گے انشاءاللہ. صرف علم کی ضرورت ہوگی، صرف علم کی ضرورت ہوگی. اور اگر ایسا نہیں ہے تو اللہ مجھے معاف کر دے، ابھی ابھی کچھ عرصہ پہلے وہ خواتین مارچ ہوا تھا جس میں انہوں نے کہا تھا کہ کھانا خود گرم کرو، ہاں یہ کام تم خود کرو، یہ کام تم خود کرو، یہ سارے کے سارے گمراہیوں کے نعرے ہیں. میں آپ کو ایک بات بتاؤں، اللہ معاف فرمائے، اللہ معاف فرمائے، اللہ پاک کا عذاب بہت سخت ہوتا ہے، اللہ تعالیٰ کا تپڑ بہت سخت ہوتا ہے، لوگ جانتے نہیں ہیں. اپنے خاوند کے لیے کھانا نہیں گرم تو پھر کسی اور کے لیے گرم کرو گی؟ تم بچ نہیں سکتی، فطرت تمہاری جو بھی ہے وہ اللہ نے بنائی ہوئی ہے. اپنے خاون کا نہیں گرم کرو تو پھر پت کسی اور کرو گی، پھر تم اپنے گھر کی نہیں رہو گی، پھر تم بازار کی بن جاؤ گی. یہ مسئلہ ہے. شریعت نے تمہیں گھر میں جو بیٹھا ہے ملکہ بنا کے بیٹھا ہوا ہے. اگر تم باہر نوکرانی بن کے بن جان پھر جاؤ، جو کرنا چاہتے ہو کر کے دکھاؤ، دیکھو تم تمہاری حفاظت کیسی ہوتی ہے. یہ سارے نظام اللہ پاک نے بنائے ہوئے ہیں، اللہ کے نظام کو چڑھنا نہیں چاہیے. جو چیزیں اللہ تعالیٰ تجھے دینا چاہتے ہیں، جس راستے دینا چاہتا ہے، جس کھڑکی سے دینا چاہتے ہیں، اس کھڑکی سے لے لو، یہی تمہارا کمال ہوگا. تو میں نے کہا کہ یہ تینوں چیزیں جس کی درست ہوں گی، دل درست ہوگا، نفس درست ہوگا، عقل درست ہوگا، تو یہ تینوں کی ہوتے ہوئے، تینوں کے درست ہونے کے بعد اپنی اپنی ذمہ داریاں بہت آسانی کے ساتھ سمجھ جاؤ گے، بہت آسانی کے ساتھ بالکل آپ کو پتہ چل جائے کہ شریعت کی ہر بات میں حکمت ہے، شریعت کی ہر بات میں حکمت ہے، خود ہی پتہ چل جائے گا. آپ کو کسی بتانے کی بھی ضرورت نہیں ہوگی، آپ کو اندازہ ہو جائے گا. اور اگر یہ چیزیں درست نہیں ہیں تو پھر مجھے اللہ معاف کرے، میں کہنے پہ مجبور ہوں، مرد بڑے چالاک ہوتے ہیں. مردوں میں بھی اچھے اور مرد بھی ہوتے ہیں اور برے مرد بھی ہوتے ہیں، جیسے ہر قوم میں اچھے بھی ہوتے ہیں برے بھی ہوتے ہیں، ہر طبقے میں اچھے بھی ہوتے ہیں برے بھی ہوتے ہیں، تو ہر صنف میں بھی اچھے بھی ہوتے ہیں برے بھی ہوتے ہیں. عورتوں میں بھی اچھی عورتیں ہوتی ہیں، بری عورتیں بھی ہوتی ہیں، مردوں میں بھی اچھے مرد ہوتے ہیں برے. اب جو برے مرد ہوتے ہیں تو وہ چیزیں تو ان کے پاس بھی ہے نا، وہ جو عقل ہے نا ان کے پاس ہے نا، وہ جو اللہ پاک نے ان کو اپنی ذمہ داریوں کے لیے عقل دیا ہے وہ عقل تو ہے. اب اس عقل کو منفی کام کے لیے وہ استعمال کرے گا، عقل کو اگر وہ منفی کام کے لیے استعمال کرے گا اس کے نتائج اسی طرح نکلیں گے. اب یہود کو اللہ پاک نے کچھ چیزیں دیے تھے نا، قرآن پاک میں ہے نا کہ ان کو چن لیا گیا تھا، کچھ صفات عطا کیے گئے تھے، ان صفات کو اگر انہیں منفی کاموں کے لیے استعمال کیا تو پوری دنیا کو نچا رہے ہیں یا نہیں نچا رہے ہیں؟ لیکن اپنے آپ کو ساتھ تباہ کر رہے ہیں نا، اپنے آپ کو ساتھ تباہ کر رہے ہیں. تو اسی طریقے سے وہ مرد جو چالاک ہیں، جن کے اندر خباستیں بھری ہوئی ہیں، وہ عورتوں کو بیوقوف بنا رہے ہوتے ہیں، عورتوں کے منہ میں ایسے نعرے دے دیتے ہیں جو ان مردوں کے لیے خود بخود استعمال ہونا شروع ہو جاتی ہے. کرواتے سارے پیچھے مرد ہی ہیں، وہ بدماشی ان کی ہوتی ہے، لیکن عورتیں بیوقوفی کی وجہ سے ان کی ساری باتیں مانتی جاتی ہیں اور سمجھتے ہیں کہ شاید ہمیں آزادی مل گئی. کیا آزادی مل گئی؟ کون سی آزادی مل گئی؟ جو شریعت سے آزاد ہو گیا وہ اپنے نفس کا غلام ہو گیا، جو شریعت سے آزاد ہو گیا وہ اپنے نفس کا غلام ہو گیا. مجھے بتاؤ، اللہ کی غلامی میں جانا اچھا ہے، ہم نفس کی غلامی میں جانا اچھا ہے، شیطان کی غلامی میں جانا اچھا ہے؟ تو ایسی صورت میں تباہی بربادی ان کا مقدر ہوتا ہے. تباہی بربادی ان کا مقدر ہوتا ہے. میں آپ کو کیا بتاؤں, آج ہی میں نے ایک واقعہ پڑھا ہے, آج ہی میں نے ایک واقعہ پڑھا ہے. کسی نے بھیجا ہے, کہتے ہیں کہ وہ یورپ میں ایک جماعت چل رہی تھی تبلیغی, غالباً یہ اشفاق صاحب نے لکھا ہے, جو اشفاق صاحب تھے نا, وہ کہتے اپنے بیوی کے ساتھ میں موجود تھا ایک پارک میں, تو وہ جماعت جو ہے نا وہاں نماز اس نے انہیں جماعت سے پڑھ لی, تو عورتیں جا رہی تھیں, لڑکیاں تھیں اس میں, تو عورتیں ان کی تماشا کرنے لگی کہ کیا کر رہے ہیں. تو جس وقت انہوں نے نماز پڑھی تو ایک نوجوان تھا, وہ ایک لڑکی آئی, ان سے پوچھا کہ آپ لوگ کیا کر رہے تھے. انہوں نے کہا اللہ پاک کی عبادت کر رہے تھے. تو انہوں نے کہا کیا اتوار ہے, اتوار تو آج نہیں ہے, یعنی عبادت آپ کیوں کر رہے تھے. تو انہوں نے کہا نہیں, ہم تو ہر روزانہ 5 وقت یہ عبادت کرتے ہیں. ہاں جی, تو کیسے؟ انہوں نے پوری تفصیل بتا دی, ان کو تفصیل بتا دی. اس کے بعد وہ لڑکی آئی, اس نے مسافہ کرنے کے لیے اس نوجوان سے ہاتھ بڑھا دیا, تو اس نے اپنا ہاتھ پیچھے کیا, معذرت کی, معاف کیجئے گا, یہ میرا جو ہاتھ ملانا ہے یہ صرف میرے بیوی کے لیے امانت ہے, میں کسی اور کے لیے استعمال نہیں کر سکتا, کیونکہ آپ میرے نامحرم ہیں تو میں آپ کے ساتھ ہاتھ نہیں ملا سکتا. تو کہتے وہ عورت اتنی حیران ہو گئی کہ وہ بیٹھ گئی اور رونے لگ گئی, رونے لگ گئی. اور پھر رونے روتے روتے اس نے کہہ دیا, کتنی خوش نصیب ہے وہ عورت جو تیری بیوی ہے, کتنی خوش نصیب ہے وہ عورت جو تیری بیوی ہے. مطلب میرا یہ کہ تو صرف اس کا ہے, یہ بڑی بات ہے. یہ اس کو سمجھنے کے لیے بھی شاید کافی عرصے چاہیے, مطلب جو ہے اس بات کو. وجہ کیا ہے؟ اللہ جل شانہ نے یہ نظام سارے اس طرح ہی بنائے ہوئے ہیں. ہاں جی, یہ جو ہے نا وہ اگر ہم دیکھیں کہ اللہ جل شانہ, مطلب جو ہے نا وہ دیکھیں نا, وہ ایک فریج پڑا ہوا ہے, وہ سارے لوگ آ کر اس میں چیز رکھ رہے ہیں, آپ کی چیز کا بھی پتہ نہیں چلتا, اس کی چیز کا بھی پتہ نہیں چلتا, کوئی کس کا اٹھا کے لے جائے, کوئی کس کا اٹھا, تو کیا خیال لوگ خوش ہوں گے اس پر؟ اور آپ کا اپنا فریج ہو, اپنے گھر کا دوسرے کا اپنا ہو, تو اس پر خوش ہوں گے لوگ یا نہیں خوش ہوں گے؟ تو اس پر یہی میں بات کر رہا ہوں کہ اگر لوگ ظاہر اپنے اپنے گھر تک یہ تمام چیزوں کو رکھے تو کتنا فائدہ ہوگا, اور کتنے سکون اور اطمینان ہوگا. میں آپ کو ایک بات بتاؤں, عورت اپنی سوکن برداشت نہیں کر سکتی, تو کیا کسی اور عورت کو دخیل ہونا برداشت کرے گی اپنے مرد کی زندگی میں؟ نہیں کرے گی. تو جب نہیں کرے گی تو تم کسی عورت کے اس میں دخیل کیوں ہو سکتی ہو؟ سمجھ میں آ گئی نا بات؟ پھر تم کیوں اسے دخیل ہو سکتی ہو؟ جیسے تم نہیں چاہتے اس طرح اور بھی نہیں چاہتے. اب یہی بات ہے کہ وہ عقل کے لیے اس میں, عقل کی اس میں ضرورت ہے. جذباتیت سامنے ہوتی ہے, عقل پیچھے ہوتا ہے, عقل پیچھے سے کنٹرول کر رہا ہوتا ہے. تو بہرحال یہ میں اس لیے عرض کر رہا ہوں کہ یہ جو چیزیں ہیں, مطلب ہم لوگوں کو اپنے اپنے حالات اس طریقے سے کنٹرول کرنے پڑیں کہ شریعت نے جس, کیوں دیکھو ہم لوگ جب بھی فیصلہ کریں گے اپنے سوچ اور عقل کے مطابق کریں گے جو اللہ نے دیے ہیں, سبحان اللہ. لیکن بہرحال اللہ پاک خود جو فیصلے کر چکا ہے وہ کیسے ٹھیک ہوں گے, کتنے ٹھیک ہوں گے؟ اللہ پاک نے, تو شریعت اللہ پاک کے فیصلے ہیں, تو شریعت میں جو چیز طے ہو گیا وہاں پر عقل استعمال کرنے کی ضرورت نہیں ہے, وہاں استعمال ہوگی, اللہ پاک نے حکمت اس میں جاری فرما دیا, اب اس پر عمل کرنا ہی عقل مندی ہے, اس پر عقل کرنا, عمل کرنا ہی عقل مندی ہے, اس میں مزید عقل لڑانے کی ضرورت نہیں ہے. ہاں جی, تو اب جب یہ والی بات سمجھ میں آ گئی تو ظاہر ہے مطلب ہے کہ ہمیں اس کے لیے اپنے آپ کو تیار کرنا پڑے گا. تو عورتوں کو اپنا مشن سنبھالنا ہوگا اور مردوں کو اپنا مشن سنبھالنا ہوگا. اگر ہم یہ اپنا اپنا مشن ہم نے سنبھالے نا, تو معاشرے کی اصلاح خود بخود ہو جائے گی. ہر گھر کے اندر سکون اطمینان, یہ معاشرے کے سکون اطمینان میں بدل جائے گا. ہاں جی, یہ ہم لوگ ہمارے جو انجینئرنگ کے کیلکولیشن اس میں ویٹنگ فنکشن کہلاتے ہیں, تو یہ جتنے بھی مطلب گھر ہیں یہ سب ایک ایک ڈاٹ ہے, اس کے اوپر اپنا ویٹنگ فنکشن ہے. اس کے اوپر جتنا جتنا سکون بڑھاتے جاؤ پورے معاشرے کے اندر اس کا کنٹریبیوشن آتا جائے گا. ہاں جی, اور وہ معاشرہ سکون اطمینان والا معاشرہ ہوگا. ہاں جی, تو ظاہر مطلب ہے کہ وہ پورے معاشرے کے اندر, تو اس کے لیے محنت کی ضرورت بھی ہے. وہ محنت کیا ہے؟ وہ یہ ہے کہ عورتیں عورتوں کو سمجھائیں کہ ہماری کامیابی کس چیز میں ہے, مرد مردوں کو سمجھائیں کہ ہماری کامیابی کس چیز میں ہے, اور دونوں جب اپنے اپنے گروہوں کو سمجھائیں گے تو دونوں قسم کی زندگیاں ٹھیک ہو جائیں گی. हाँ जी, मसल दीनी ज़िंदगी भी ठीक हो जाएगी, दुनियावी ज़िंदगी भी ठीक हो जाएगी। हाँ जी, तो अब ये जो है ना, इसके लिए ये जो मर्दों के जो जोड़ हैं वो इलादा होते हैं, औरतों के जोड़ इलादा होते हैं। मर्दों के जोड़ में मर्दों की बातें बताई जाती हैं, औरतों के जोड़ में औरतों की बातें बताई जाती हैं। तो औरतों के जोड़ के लिए औरतों को मेहनत करनी पड़ेगी, और मर्दों के जोड़ के लिए मर्दों को मेहनत करना पड़ेगा। हाँ, अलबत्ता चूंकि घर के फैसले मर्द करते हैं, तो मर्दों को औरतों के जोड़ के सिलसिले में तावन करना पड़ेगा। अगर वो अपनी ज़िंदगी अच्छी रखना चाहते हैं, वो तावन करना पड़ेगा, ताकि उनकी औरतें इस मसले में आगे बढ़कर हिस्सा लें और अपना अपना कंट्रीब्यूशन करें, और ज़ाहिर अपने आप को भी फ़ायदा पहुंचाए, दूसरों को भी फ़ायदा पहुंचाए। तो इसके लिए ज़रूरी है कि आप लोग खुद काम करें। हमारा चूँकि अगले हफ्ते को जोड़ है, ख़वातीन का जोड़ है 21 अप्रैल को, मुजाहिदा तो ज़रूर है क्योंकि इसमें 15 शाबान की रात भी है और सुबह। लेकिन बहरहाल मुजाहिदे को अगर साथ, मतलब इसके साथ मिला दिया जाए, तो फिर नतीजा भी बहुत ही अच्छा होगा इंशाल्लाह। हाँ जी, तो बहरहाल ये है कि आप इंशाल्लाह अज़ीज़ खुद भी माशाल्लाह तशरीफ़ लाएं और दूसरों को भी पहले से बता दें, अपने जितने जानने वाली हैं। बल्कि अगर चाहें तो हम आपको इसके लिए जो है इनविटेशन जो पेपर्स हैं वो भी पहुंचा सकते हैं, अगर कोई लेना चाहती है तो उनको पहुंचा दिए जाएंगे। तो फिर आप अपने अपने हलके में इसको तकसीम भी कर लें, ताकि जो है ना बहुत सारे ख़वातीन इससे फ़ायदा उठाएं। एक अल्लाह ताला ने अगर एक रास्ता बनाया हुआ है, उस रास्ते को जो जितने लोग इस्तेमाल करना चाहेंगे तो उन सबको फ़ायदा होगा। हाँ जी, तो इस सिलसिले में मैं ये बात अर्ज करना चाहता था कि एक तो 15 शाबान की बात वो तो पहले पिछले हफ्ते हुई है, लिहाजा दोबारा करने की ज़रूरत नहीं है। अगर किसी ने इसको ना सुना हो तो हमारे वेबसाइट के ऊपर मौजूद है, वो वहाँ से इंशाल्लाह वो सुन सकती हैं कि 15 शाबान की रात को क्या करना है। हाँ, उसके बारे में तफसील अल्हम्दुलिल्लाह मौजूद है। ना मिले तो फिर हमारे जो मुतालिक ख़वातीन मेंबर्स हैं, जो यहाँ पर जो जिनका नंबर आपके पास होगा, तो आप उनको मतलब जो है उनसे कहें कि वो हमें सेंड कर दे, तो आपको सेंड कर सकती हैं। माशाल्लाह, आपको जो है ना वो पिछले जरा जो दफ़ा जो बयान हुआ है, खसूसी बयान इसके ऊपर हुआ है, वो इंशाल्लाह अज़ीज़ वो आपको सेंड कर देगी, और आप जो है ना वो ख़ुद भी सुने दूसरों को भी। तो एक तो ये बात है कि 15 शाबान की जो मेहनत है वो भी हमारे रागानी जानी चाहिए, और दूसरी बात है कि अगले दिन हमारे जो 15 शाबान को, यानी कि दिन को ये जो है ना वो है अल्हम्दुलिल्लाह जोड़ है। तो इस जोड़ में माशाल्लाह खुद भी जोक दर जोक तशरीफ़ लाएँ और बाकी लोगों को भी बताएँ। हाँ जी, क्यों, वजह क्या है कि अगर आपकी वजह से कोई एक खातून का काम बन गया और वो माशाल्लाह दीन पर आ गई, अब वो अपने ज़िंदगी में जितना काम करेगी वो सारे आपके खाते में जाएंगे। हाँ जी, वो जो है ना वो आपके लिए सदका जारी होगा। बस आप सब कह रहे हैं सुभान अल्लाह सुभान अल्लाह, आप सबने सुभान अल्लाह का, आप सुभान अल्लाह का फजीलत क्या है, वो जन्नत में जो दरख्त लग जाता है वो आप सबके लिए लग गया अल्हम्दुलिल्लाह, और जितने दरख्त आप सबके लिए लगे उतना मुझे अकेले के लिए लग गए अल्हम्दुलिल्लाह। हाँ जी, अब ये है कि मतलब ज़ाहिर है, मतलब आप अल्लाह का शुक्र है, आप भी इस तरह शुरू कर लें, आप भी लोगों को कहना शुरू कर लें, अगर वो कहें तो आपका भी इस तरह हो जाएगा। तो ये तो मैंने सिर्फ एक दफ़ा सुभान अल्लाह जिक्र का कह दिया। अगर किसी कोई आपकी वजह से नमाजी बन गई तो उनके नमाजों का अजर, कोई मतलब रोज़दार बन गई तो रोज़ों का अजर, कोई कोई ने हज शुरू कर लिया तो अब हज का अजर, कोई घर में माशाल्लाह यानी एक सही माशाल्लाह मुसलमान खातून जैसे होनी चाहिए वो बन गई तो उसका अजर। इस वजह से ये तो अजरों का एक बेनतहा सिलसिला है, बेनतहा सिलसिला है। तो ये जो सिलसिला है माशाल्लाह आपको अल्लाह ताला नसीब फरमा दे, इसमें मेरी खुदगर्जी भी शामिल है, क्योंकि आप जितने लोगों को बताएंगे इंशाल्लाह आपके लिए सदका जारी होगा, वो मेरे लिए भी सदका जारी होगा, साथ साथ मतलब शायद मुझे भी ये नियमत मिलेगी इंशाल्लाह। तो इस वजह से आप जो है ना वो खूब इसकी दावत दें और बाकी ख़वातीन को बताएं। जितनी ख़वातीन इंशाल्लाह यहाँ पर आएंगी तो उम्मीद करते हैं कि जितना जितना हिस्सा वो यहाँ से ले जाएंगी इंशाल्लाह इसमें आपका भी हिस्सा होगा। अल्लाह ताला हम सबको सही अमल करने के तौफीक अता फरमा दे और किसी गंदगी में भी मुबतला होने से हमें बचाए। इस वक्त जैसे मैंने इब्तिदा में बताया था, दौरे फितना है, फितने बिल्कुल जो है ना वो टूट के आ रहे हैं, एक से एक एक बढ़ के आ रहे हैं, और अगले जो दिन में जो फितना आता होता है वो पिछले फितने को मिटा देता है, वो समझते हैं कि लोग कहते हैं अब वो फितना तो कुछ भी नहीं था, हालांकि वो फितना तो था लेकिन वो फितना छोटा मालूम हो जाता है। यानी पहले टेलीविज़न था, अब टेलीविज़न के बाद वीसीआर आ गया, वीसीआर के बाद फिर इंटरनेट आ गया, इंटरनेट के बाद फिर मोबाइल आ गया, पता नहीं क्या क्या चीज़ें आ रही हैं, अजीब गरीब मतलब हालात इस वक्त आए हुए हैं। तो अब इसमें मिलजुल कर ज़ारे बंद बांधने की ज़रूरत है, मिलजुल कर बंद बांधने की। बच्चों के लिए कहानी बनाई गई थी कि एक शिकारी ने जो जाल डाला उसके अंदर बहुत सारे परिंदे पकड़े गए, तो परिंदे बड़े परेशान हो गए कि हम तो पकड़े गए। तो इनमें से एक समझदार परिंदा था, उसने कहा कि सब जोर लगा के उड़े, यानी हर एक उड़े एक ही वक्त में, हाँ जी, तो हो सकता है कि हम जाल को ही उड़ा सके। तो जब सब ने जोर लगा तो जाल ही उनके साथ उड़ा, वो शिकारी उनको देखते रह गया, वो जाल ही ऊपर चला गया। तो अब इस तरह मतलब यह है कि ये फितने ज़रूर बहुत ज़्यादा सख्त हैं, लेकिन अगर हम सब मिलजुल कर कोशिश करेंगे तो उम्मीद है कि जो अग्यार का जो फितने का जाल है वही हम उड़ा के ले जाएँ और हम उनसे निकल जाएँ। अल्लाह ताला हम सबको तौफीक अता फरमा दे। वमा अलैना इल्लल बला अलहम्दुलिल्लाह रब्बिल आलमीन والصلاة والسلام على خاتم النبيين. اللهم اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. يا مقلب القلوب ثبت قلوبنا على دينك، يا مصرف القلوب صرف قلوبنا على طاعتك. اللهم زدنا ولا تنقصنا واكرمنا ولا تهنا واعطنا ولا تحرمنا واسرنا ولا توسل علينا واردنا واردنا. اللهم اشف مرضنا مرض المسلمين. يا الله تو انا وانا والے جوڑ يا الله ہمارے لیے بہت کامیاب فرما دے، اس میں جتنے بھی خواتین ہیں مرد ہیں سب کو یا اللہ قبول فرما دے، اور جو بھی اس میں جو محنت کرے یا اللہ اس محنت کو قبول فرما دے، یا اللہ اپنی رضا کے کام کرنا ہمارے لیے آسان فرما دے، اور جو بھی یا اللہ فتنے ہیں ان تمام فتنوں سے ہماری حفاظت فرما دے، یا اللہ ہمیں ہر یا اللہ ہر نقصان سے محفوظ فرما، ہر شر سے بچا دے، یا اللہ ہر خیر عطا فرما دے، اپنے بھی پاک صلی اللہ علیہ وسلم کی میت پاک میں اپنی دار پاک عطا فرما، اور یا اللہ جب تو فرمائے کہ میں تم سے راضی ہوں پھر کبھی ناراض نہیں ہوگا، یا اللہ ان خوش نصیب لوگوں میں ہمیں بھی شامل فرما دے. یا رب العالمین تو اپنے فضل و کرم سے ہم سب کو یا رب العالمین ہمارے سب کے دلوں کی جتنے بھی جائز حاجات ان کو پورا فرما، اور یا رب العالمین یا رب العالمین مستجاب الدعوات بنا، جن نے دعاؤں کے لیے کہا ہے سوچے تو سب کی دعاؤں کو قبول فرما، تمام مسلمان مظلوموں کو ظلم سے نجات عطا فرما، جو ظالم ان کو توبہ کی توفیق عطا فرما، اگر وہ توبہ نہیں کرنا چاہتے تو پھر ان کو ان سے ان مظلوموں کا انتقام لے لے. یا اللہ ہمیں ویسا لب بنا دے کہ جس جب ہمیں دیکھے تو خوش ہو جائے، اور یا اللہ ان لوگوں میں شامل فرما جن کے بارے میں تو فرما جو میرے ان کو تو گمراہ نہیں کر سکتا. ہمیں یا اللہ العالمین اپنے مقربین میں، اپنے محبوبین میں، محبین میں، یا اللہ صدیقین میں، صادقین میں شامل فرما. اللهم انا نسالك من خير ما سالك من عبدك ونبيك حبيبك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذ من عبدك ونبيك حبيبك محمد صلى الله عليه وسلم. انت المستعان، ولا حول ولا قوه الا بك، سبحان ربك رب العزه عما يصفون.